नमस्कार। रेडियो भिजन 91.6 MHz तथा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भिजन खबरको विशेष मेचीनगर खबरमा यहाँहरूलाई स्वागत गर्छु। म माया मितु। मेचीनगर खबर हरेक हप्ताको मङ्गलबार बिहान 8 बजेदेखि प्रसारण हुने गर्दछ र मेचीनगर खबरमा हामी मेचीनगरभित्र भएका विभिन्न गतिविधिका विषयमा कुराकानी गर्नेछौँ। आजको मेचीनगर खबरमा हामीसँग मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टिकाराम मगराती हुनुहुन्छ। उहाँसँग हाम्रा सहकर्मी पुष्प बरालले पछिल्लो अवस्थामा मेचीनगरमा के कस्ता कामहरू भइरहेका छन् लगायतका विषय सोध्नुभएको छ।
टिकाराम सर, स्वागत छ तपाईँलाई।
धन्यवाद छ सर।
विशेष गरेर तपाईँहरू जनप्रतिनिधि भएको 4 वर्ष पुरा भएर अहिले 5औं वर्षमा तपाईँहरू हिँड्दै हुनुहुन्छ भनौँ, यो अन्तिम वर्षमा तपाईँहरू अहिले हिँडिराख्नु भएको थियो, एउटा जनतामा पनि एउटा उत्साह थियो, चुनाव ताका तपाईँहरूमा पनि एउटा उत्साह थियो। वर्षौँसम्मका शासकहरूले गर्न नसकेको काम हामी केही न केही गरेर तहल्का मचाएर छोड्छौँ भन्ने एउटा उत्साह पनि थियो। त्यसै पनि तपाईँहरू युवा जनप्रतिनिधि, युवा जोस थियो, तपाईँहरूले जनताका सुख दुःख बुझ्नु भएको थियो, धेरै जनताको घरमा पुग्नु भएको थियो। आज त पटक्कै जनप्रतिनिधिले केही गरेनन् भन्ने एउटा जनतामा अझै पनि बुझाइ छ नि सर, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
होइन, पहिलो कुरा त जनप्रतिनिधिले केही पनि गरेनन् भन्ने कुराकै म खण्डन गर्न चाहन्छु। र हामीले यति कुरा स्वीकार गर्नुपर्छ कि जनप्रतिनिधि विहीन भएको अवस्थामा लामो समयपछि चाहिँ जनप्रतिनिधिमूलक संस्था, हामीले जुन सङ्घीय व्यवस्था अन्तर्गत हामीले हाम्रो चाहिँ 3 तहको निर्वाचन सम्पन्न गऱ्यौँ, सङ्घ, प्रदेश र स्थानीय तह। स्थानीय तहको जनप्रतिनिधि हुनुको नाताले के हो भने, जनताको जुन किसिमको अपेक्षा थियो विकासप्रतिको, जनताको चाहिँ चासो र चिन्ता थियो, त्यो कुरा, त्यो अभावलाई हामीले चाहिँ जस्ताको तस्तै पुरा गर्न नसकेको कुरासम्म हामी स्वीकार गर्न पर्छ जनप्रतिनिधिले, तर केही पनि गर्न नसकेको भन्ने कुरा चाहिँ
होइन। होइन, जनताले जुन अपेक्षा गरेका थिए, जुन एउटा समृद्धिको सपना थियो नि, त्यो कर्मचारीको 20 वर्ष कर्मचारीले नेतृत्व गर्दा पनि बाटाघाटा त बनेकै हुने, देखेकै हुने, केही न केही त भएकै थियो नि त परिवर्तन त आउनु पर्थ्यो होला नि जनताले महसुस गर्ने खालको, क्या?
होइन, पहिलो कुरा हामी
तपाईँहरूले एउटा जग बसाउने एउटा दीर्घकालीन चाहिँ पहिलो जनप्रतिनिधिको इतिहास पनि तपाईँहरूले राख्नु भएको थियो। तपाईँहरूले सुरुवात गरेको काम त 20 वर्षका जनप्रतिनिधिले पनि अनुसरण गर्न सक्नु पर्थ्यो नि सर, त्यो खालको काम चाहिँ
होइन। हामीले खास गरी सङ्घीय व्यवस्था, नयाँ व्यवस्था भएको नाताले हामीले अहिले गरेको जनप्रतिनिधिले गरेको कामले एउटा विकास निर्माणको एउटा आधार सिर्जना गरेको छ। हिजो जनप्रतिनिधि नहुँदाखेरि कर्मचारीले गरेको विकास र अहिले जनप्रतिनिधि भइसकेपछि भएको विकासमा केही न केही जनताले आफ्नो प्रत्यक्ष उपस्थितिमा भएको विकास हो र जति गर्न सक्यौँ पछि यसमा इँटा थप्न सक्छौँ भन्ने गरेको विश्वास जगाउने गरेको काम चाहिँ भएको छ।
एउटा चाहिँ योजनाबद्ध विकासको कुराहरू पनि विशेष गरेर देखिन्छ, वैज्ञानिक विकास हुन्छ अहिलेको आधुनिक युगमा, वैज्ञानिक विकासको बाटोमा चाहिँ जनप्रतिनिधि हिँड्न सकेनन् किनकि उनीहरूको अनुभवै पुगेन, खारिएका जनप्रतिनिधि पुगेनन् भन्ने पनि कुरा छ नि सर। यसमा चाहिँ हामी प्रवेश गर्न सके सकेनौँ, अब सिकाइको चरण त कहिले पनि पुरा हुँदैन, यो जानेकै कुरा हो, सबैजना सिकेर दक्ष भएर पनि आएको होइन, सिकाइ काम गराएकै दौरान सिकेर जाने हो। यो 5 वर्षलाई विश्लेषण गर्दा कतिको सफल वर्ष ठान्नुहुन्छ आफूले आफैलाई?
होइन, पहिलो कुरा चाहिँ यो सफल असफल भन्ने कुरा अब हामी एउटा व्यवस्थाभित्र छौँ, जनताले, जनता नै यसको जज हो। त्यसो भएको हुँदाखेरि अब हामी यो वर्षको अन्तिममा हामी चुनावमा जाँदैछौँ, सफल असफल र हामीले गरेका काममा कति जनता सन्तुष्ट हुनुहुन्छ भन्ने कुराको परीक्षण हुँदैछ। यद्यपि आफूले गरेको काममा अहिलेको नयाँ व्यवस्था र नयाँ व्यवस्थापनभित्र कर्मचारी र जनप्रतिनिधिहरू कसरी सहकार्य गर्ने, नयाँ सङ्घीय व्यवस्थाभित्र भएका ऐन कानुनहरूलाई कसरी कार्यान्वयन गर्ने, अधिकार बाँडफाँडको विषयहरूलाई कसरी सन्तुलन कायम गर्ने भन्ने बीचबाट हामीले जे जति परिणाम निकाल्न सक्यौँ, यसमा आफू एउटा प्रतिनिधि भएको नाताले चाहिँ सन्तुष्ट हुनुपर्ने ठाउँ छ। किनभने हामी चाहिँ जसरी विकासको मात्रै कुरा गर्छौँ, विकासभित्र विकासको मोडेलको विषयमा पनि प्रवेश गर्न पाइएन, होइन, हामीले परम्परागत विकासलाई नै पछ्याउनु पर्ने परिस्थिति बन्यो। किनभने हामीले यो समयभित्र नियम कानुन बनाउनेदेखि विकासको हिजोको चेतनालाई फेरेर हिजोको आवश्यकतालाई पुरा गर्नका निम्ति निकै धेरै मेहनत र निकै धेरै असामान्य चाहिँ श्रम गर्नु जरुरी थियो र त्यो चिज चाहिँ हामीले गर्न सकेनौँ. किन सकेनौँ भन्दाखेरि अघि तपाईँले पनि प्रश्न गर्दाखेरि केही कुराहरू उठाउनु भएको छ कि हाम्रो व्यवस्थाले जुन किसिमको परिवर्तनको परिकल्पना गरेको छ त्यो व्यवस्थाप्रतिको बुझाइ विकासको वैज्ञानिक एउटा बाटो समात्ने कुरामा वैज्ञानिक ढङ्गले विकासको मोडेल तयार गर्ने कुरामा हाम्रो जनप्रतिनिधिहरूको चाहिँ घनीभूत छलफल बहस नभएको परिणाम पनि हो यो.
मैले विकास हुँदै हुँदैन खर्च हुँदै भएन भन्ने कुरा होइन, त्यो खर्चलाई वैज्ञानिक हिसाबले बनाउन लान सकियो सकेन भन्ने मात्रै थियो, त्यसको जवाब तपाईँले दिनुभएको छ. एउटा कुरो हो नि, तपाईँहरूको यो समावेशिताको कुराहरू भए, जनप्रतिनिधिहरू पनि धेरै समावेशिताको हिसाबबाट अगाडि बढे, तर यो पाँच वर्षको दौरान तपाईँले आफैले मूल्याङ्कन गर्दा हामीले देखिरहँदा पनि यो समावेशिताको कुराहरू चाहिँ त्यति समाजमा लागु भए जस्तो लाग्दैन. एउटा पहुँचवालाले जति अवसर प्राप्त गर्थ्यो तल्लो वर्गले त्यो अवसर प्राप्त गरेको जस्तो पाइएन सर. यसमा चाहिँ तपाईँहरूको भूमिका किन राम्रो देखिन सकिएन? पहुँचवालाले चाहिँ प्राप्त गर्न सक्ने, निम्न अलिक निमुखाहरूले चाहिँ अगाडि बढ्न नसक्ने पनि देखियो नि सर. तपाईँले के लाग्छ यो समग्र झापाकै स्थिति हेर्नुहुन्छ, तपाईँ त युवा नेता पनि हुनुहुन्छ.
हजुर, होइन यसमा समावेशिताको चाहिँ जुन
मोडल थियो,
मोडलबाट हामीले राज्यको प्रणाली होइन राज्यमा समावेशिताको हिसाबले जुन किसिमको उपस्थिति गराउन खोज्यौँ त्यो चाहिँ उपस्थिति वा प्रतिनिधित्वमा मात्रै सीमित रह्यो.
पक्कै
होइन, त्यो कन्सेप्टबाट चाहिँ हामीले विकास, हामीले स्रोतलाई, हामीले अधिकारलाई प्रत्यायोजन गर्न सकेनौँ. होइन, जस्तै पछाडि पारिएको क्षेत्रको कुरा,
जातिका
कुरा, होइन भूगोलका कुरा गरौँ. हामीले हाम्रो नियम कानुनमा र हाम्रो भाषणमा यी चिजहरू नछुटाउने होइन,
तर काम गराइमा,
तर काम र जतिखेर स्रोत बाँडफाँडको कुरा हुन्छ त्यहाँनिर चाहिँ निषेध गर्ने परिस्थिति भयो. होइन, त्यसो भएको हुँदा आज के देखिन्छ भने यो विधि पक्रिएर जुन जुन हिसाबले नेतृत्वमा पुगेको भए पनि त्यो विधि अनुसारको काम गर्ने कुरामा त्यो विधि पनि बाधक छ, व्यक्ति पनि बाधक छ. होइन, एउटा चाहिँ नगरको जिम्मेवार मान्छे त्यहाँ समावेशी हिसाबले प्रतिनिधित्व भएको क्षेत्र वा प्रतिनिधिप्रति चाहिँ अब व्यवस्था अनुसारकै बुझाइराख्दैन भनेपछि त परिणाम त हुँदैन. यस कारण के देखियो भने पहुँचमा हुनेहरू समावेशिताका हिसाबले भने पनि पहुँचमा
हुनेहरूले अवसर प्राप्त गर्ने,
प्राप्त गर्ने स्रोतहरू प्राप्त गर्ने, होइन सुगमले बढी स्रोत प्राप्त गर्ने, दुर्गम हिजो पनि ग्रामीण क्षेत्र जो जसरी नगरमा सहरीकरण भएर मिसिएका छन् ग्रामीण क्षेत्रकै रूपमा रहने, होइन समावेशी जातीय हिसाबले प्रतिनिधित्व गर्नेहरू पनि गर्नेहरू चाहिँ केही भए जस्तो देखिने
होइन. अझ प्रश्न बनाइदिनुहोस्, जनप्रतिनिधिहरू पनि पीडित भएका जस्तो पनि देखिन्छ क्या, जो चाहिँ दलित समुदायबाट महिलाबाट आए नि ती जनप्रतिनिधिहरूलाई दिइने जिम्मेवारीको कुरा पनि गरौँ न सर, उहाँहरूले नै पनि क्षमता अनुसारको जिम्मेवारी प्राप्त गरे जस्तो लाग्छ तपाईँलाई?
यो त समस्या छ, यो एकदम चुनौतीको
किन त यो चाहिँ सिस्टम त तपाईँहरूले नै बनाउने होला नि,
सिस्टम हामीले नै
तपाईँहरूले गराउने, त्यो घरमै होला नि त झगडा गर्ने, घरमै होला नि त आन्दोलन गर्ने, किन भएन? पाँच वर्ष बित्यो नि सर,
यसमा यो चाहिँ पाँच वर्ष बित्यो कार्यकालका हिसाबले, यो अब चाहिँ यो व्यवस्थाको पहिलो कार्यकाल अथवा यो व्यवस्थाको चाहिँ पहिलो संरचना स्थानीय तह भएको हुँदाखेरि पनि कतिपय यी विषयहरू हामीले सिक्दै जाने हो. होइन, र हामीले हिजो पुरानो ढाँचाबाट जसरी राज्य चलेको थियो त्यो चिजसँग आज यो सङ्घीय व्यवस्थाको एक वर्षको कार्यकाल अथवा एउटा चाहिँ समयलाई हामी तुलना गर्न सक्दैनौँ. होइन, हिजोका व्यवस्थाहरूमा पनि पञ्चायतकाल, राणाकाल, यता चाहिँ तपाईँको प्रजातन्त्र, होइन लोकतन्त्र हुँदै आउँदाखेरि यी बिचमा जति समय हामीले गुजार्यौँ होइन त्यो चाहिँ सुरुवातमा जुन परिस्थिति थियो पछिल्लो समय एउटा उत्कर्षमा विकास र एउटा उत्कर्षमा चाहिँ जनताको मागहरूलाई सम्बोधन गर्ने ठाउँमा पनि त्यो व्यवस्थाले आफ्नो भावना मर्म अनुसार काम गरेको छ. र जब त्यो व्यवस्थामा पनि ह्रास आउँछ होइन त्यो व्यवस्थाभित्र विकृति सिर्जना हुन्छ त्यहाँबाट फेरि जनताले परिवर्तनको निम्ति चाहिँ आवाज उठाएको स्थिति छ. तर आज हामी जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकभित्र बसेर यो व्यवस्थाबाट प्रतिनिधित्व गरेर हामी छलफल गरिराखेका छौँ, अहिले हामीले अवलम्बन गरेको प्रणालीभित्र भएका कमजोरीहरूको छलफल बहस गर्न जरुरी छ, तर यसलाई नेगेटिभ ढङ्गले नै बुझ्नुपर्छ र नेगेटिभ धारणा नै बनाउनु पर्छ भन्ने चाहिँ होइन। हामी सकारात्मकतिर जाने हो भने तपाईँको हिजो प्रतिनिधित्व थिएन नि त, समावेशिताको प्रतिनिधित्वको सवाल थिएन, आज भयो। तर आज भएर पनि प्रतिनिधित्वमा मात्रै सीमित रह्यो, उसको क्रियाशीलता, उसको जिम्मेवारीमा कुनै पनि बदलाव आएको छैन। यो महत्त्वपूर्ण विषय हो। त्यसो भएको हुँदाखेरि हामीले के कुरा जोड गरिराखेका छौँ भने व्यवस्थाको मर्म अनुसार त्यो प्रतिनिधिलाई एकदम सजीव बनाउनु पर्यो। त्यो बनाउने महिलाले कति काम गर्न सक्नुहुन्छ, कति काम गर्न सक्नुहुन्न भन्ने कुरा चाहिँ हिजोको समाज वा हिजोको चेतना ले धारणा बनाएर हुँदैन।
ती महिलालाई उहाँलाई अवसर दिएर प्रयोग गर्ने कुरा चाहिँ हो नि त सर, होइन? अहिले त्यसै पनि हाम्रो समाज थाहा भएकै कुरा हो, महिलाहरू कति पछाडि छन्, दलित समुदायहरू कुन स्तरबाट चाहिँ आएका छन्। आज त हिजो टपक्क टिपेर जनप्रतिनिधि बनाउने अवस्था पनि त थियो नि, उहाँलाई इन्ट्रेस्टै नभएको विषयमा पनि हामीले चाहिँ मान्छे पाउनका आधारमा जनप्रतिनिधि बनायौँ। तर त्यहाँ जनप्रतिनिधि बनाएपछि उहाँलाई के बनायौँ भन्ने कुरा चाहिँ सवाल उठेको छ क्या।
आज वार्ड सदस्य बनाएर होइन, चाहे महिलाको कुरा गरौँ, चाहे दलितको कुरा गरौँ, चाहे पछाडि पारिएको जाति क्षेत्रको कुरा गरौँ, त्यो चाहिँ एउटा जनप्रतिनिधि बनाएर जनप्रतिनिधिको जिम्मेवारी, भूमिका र जनताप्रतिको चाहिँ एउटा जुन जिम्मेवारी हो, त्यो चिज चाहिँ नबुझिकन फर्किनु भयो भने व्यवस्थाले के पायो, जनताले के पायो, स्वयं व्यक्तिको पनि
समुदायले के पायो। आज तपाईँकै समुदायकै कुरा गरौँ न, विशेष गरेर तपाईँले अझै ग्राउन्ड तरिकाले हेरेको दलित क्षेत्रको सेक्टरको कुराहरू पनि आउँछ। प्रत्येक वडामा जनप्रतिनिधिहरू छन् दलित समुदायबाट। आज ती दलित समुदायहरूको जीवन स्तरमा कति परिवर्तन गर्यो त यो 5 वर्षमा भन्ने कुरा पनि रहन्छ क्या सर। वास्तवमा समग्रमा केही पनि भएको छैन, देखिएकै कुराहरू हुन्, अलिक चेतनामा स्तर वृद्धि चाहिँ भएको छ, बोल्न सक्ने चाहिँ भएका छन्, तर उनीहरूको जीवन स्तरमा आज पनि परिवर्तन भएन किन भन्ने
एकदम मैले यही विषय हो मैले उठान गरेको, अघि तपाईँले पनि भन्नुभयो, मैले प्रधान हिसाबले सम्बोधन गरेको र चाहिँ अगुवाई गरेको क्षेत्र पनि हो दलित आन्दोलन, होइन? र यो विषयमा स्थानीय सरकार, म जहाँ प्रतिनिधित्व गर्छु अथवा मूलत जिल्लाको आन्दोलन अभियानको कुरा गरौँ, चाहे स्थानीय सरकारको कुरा गरौँ, यो विषयलाई भाषणमा मात्रै होइन, शब्दमा मात्रै होइन, उत्पीडित समुदायको उत्थान र विकास भनेको के हो, कसरी हुन्छ, होइन? त्यो विषयमा ठोस कार्यक्रम बन्नु पर्यो, होइन? आज के गरिन्छ भने आज तपाईँको चाहिँ सामान्यभन्दा सामान्य सपोर्ट, जस्तो एउटा आर्थिक उपार्जनको कार्यक्रम भनेर सुँगुरको पाठो दिने वा बाख्राको पाठो दिने वा एउटा मिसिन दिने भनेको 10-20 हजारको सपोर्ट गरेर चाहिँ उत्पीडित समुदायलाई अब हामीले गरेको छौँ यति गर्दा पनि भएन भनेर एउटा आरोप अभियोग लाउने तहको पनि छ। अर्को चिज के छ भने एउटा परम्परागत पेसा गरिराखेको मान्छेलाई एउटा सिलाइ बुनाइ अर्को होइन आफ्नो पेसामा चाहिँ काम गरिरहेको दलित समुदायलाई अर्को एउटा चाहिँ सुँगुरको पाठो दिए पनि, बाख्राको पाठो दिए पनि, त्यसले के भने अझै आफ्नो पेसाबाट, आफ्नो सिपबाट चाहिँ झन् त्यसले चाहिँ बाहिर बनाउने होइन, र त्यसले चाहिँ परिवार चलाउने कुरामै पनि त्यसले अव्यवस्थापन होइन अव्यवस्थित बनाउने स्थिति देखिन्छ। र मैले जोड्न खोजेको विषय के हो भने अर्को तपाईँको अर्को क्षेत्रमा व्यावसायिक क्षेत्रमा भन्नुहोस्, आज होइन सुलभ ऋणदेखि विभिन्न कुराहरू छन्, कृषि क्षेत्रमा अनुदानका कुराहरू छन्, र त्यो लाखौँको अनुदानको विषयहरू छ होइन, लाखौँको चाहिँ सुलभ ऋणको कुरा छ। तर उत्पीडित समुदायलाई आज जुन समुदायको उत्थान र विकासको निम्ति भनेर प्रचार गरिएको छ, भाषण गरिएको छ, चुनाव जितिएको छ, त्यो क्षेत्रको निम्ति चाहिँ 1000 रुपियाँमा 1000को रेसियोमा तपाईँको अनुदानका कार्यक्रमहरू होइन निर्माण गर्ने। आज वडामा हामीले पठाएको बजेट पनि उत्पीडित समुदायको निम्ति चाहिँ 50,000-1,00,000 रुपियाँ छुट्याउनको निम्ति चाहिँ अब साथीहरूले
सबै कुरा अझै छोटकरीमै भन्दैनौ न, जसको पहुँच पुग्छ त्यसले दरै रकम पनि प्राप्त गर्न सक्यो, ती आवाजविहीनहरूले जो बोल्न सक्दैनन् उनीहरूले अहिले पनि प्राप्त गर्न सकेका छैनन्। साधारण एउटा सुँगुरको पाठमा अल्म ल्याएको अवस्था पनि छ।
यसमै म अलिकति थप्छु, यसलाई यो मोडेल ठिक चेन्ज गर्नु पर्यो, उल्टो बाट गर्नु पर्यो, होइन?
जो निम्न वर्गमा बढी प्राथमिकता दिनु पर्यो।
त्यो भनेको के हो भने तपाईँको चाहिँ ए बाबा, 1000-1000को कार्यक्रम, लाखको कार्यक्रम, त यो त हिजो पनि यो किसिमको सपोर्टहरू त भएको थियो नि त, हिजो पनि यो खालका कार्यक्रमहरू थिए। त्यसले समुदायलाई, त्यसले पछाडि पारिएको विपन्न गरिब दलितहरूको उत्थान र विकास नभएपछि व्यवस्था परिवर्तन भएको हो नि त। व्यवस्था परिवर्तन भएपछि चाहिँ के गर्ने त भन्ने विषयमा हामीहरूले केन्द्रित भएनौँ, होइन? आज पनि बाटो कुलो यिनै विषयहरू प्रायोरिटीमा परे होइन, तर जबसम्म जनताको स्तर उकास्न सकिँदैन, चेतनाको विकास गर्न सकिँदैन, उसलाई स्वावलम्बी बनाउन सकिँदैन,
अब नि सर यही कुरा, अब तपाईँहरू फेरि चुनाव आउँदैछ, फागुनमा स्थानीय तहको चुनाव आउँदैछ, अब तपाईँहरूका भाषण यिनै होलान्, फेरि तपाईँहरू नै हो नेता होइन, अब ती जनताहरूले पत्याउलान् सर, के हुन्छ अब
यस्तो छ अघिकै विषय
जहिले तिनीहरूलाई भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्ने
अघिकै विषयमा मैले थोरै यही प्रश्नसँग जोडेर यो विषय बहस गर्न खोजिएको थियो, तर अहिलेको हाम्रो चाहिँ जुन किसिमको राज्यको पोलिसी छ होइन, नीति छ र समाजको संरचनाको जुन किसिमको नेतृत्व छ, त्योबाट यो चेन्जको कुरा चाहिँ सम्भव भएन
सर। अझै भन्दिनु प्रश्न, नीति गलत कि नेतृत्व गलत? नीति नीति अहिलेको नीति त तपाईँहरूले नै बनाएको होला, स्थानीय पालिकाको नीति छुट्टै छ, तपाईँहरूले पनि अनुमोदन गरे होला, केन्द्र सरकारको बेग्लै होला, प्रदेशले दिने बेग्लै होला, नीति त तपाईँहरूले नै बनाउने हो, कार्यपालिकामा नगरको नीति त तपाईँहरूले पनि बनाएका छन् केही नीतिहरू, यो नीति गलत हो कि नेतृत्व गलत? अझै भन्दिनु न, अझै प्रश्न गरे मान्छे हामी गलत भयौँ कि बा
होइन, मूल कुरा यो विषय तपाईँको व्यवस्थासँग पनि जोडिन्छ, व्यवस्था गलत कि होइन
नेतृत्व गलत,
नेतृत्व गलत भन्ने कुरा आउँछ। यस्तो स्थितिमा यो व्यवस्था हामी सबै जनताको त्यागबाट प्राप्त भएको व्यवस्था हो, त्यसो हुँदा यो व्यवस्थालाई बुझ्ने गरीको नेतृत्व भएन,
सही कुरा
होइन, यसलाई चाहिँ हिजोको हिजो बेठिक थियो भनेर परिवर्तन गरिएको भने ठिक त्यसलाई चाहिँ उल्टाउनु पर्छ नि त होइन, तर आजको के भने हिजोकै परम्परागत चिजलाई पछ्याउने खालको नेतृत्व भयो होइन, हिजोको हाम्रो चेतना के हो भन्दाखेरि चाहिँ पछाडि पारिएको मान्छेहरू महिलाहरूले हिजोकै खालको मात्रै जिम्मेवारी वहन गर्न सक्नुहुन्छ अथवा हिजो जे थियो त्यति मात्रै उपयोग गरे हुन्छ, आज उहाँहरूलाई थप जिम्मेवारी भन्ने कुरामा चाहिँ हामीलाई शङ्का छ होइन, सन्देह छ, यसको परिणाम हो आज लक्षित क्षेत्रमा वा जनताले चाहे जस्तो परिवर्तन दिन नसक्ने अवस्था बनेको। त्यसो भएको हुँदा अघि तपाईँले भन्नुभयो अब चुनाव आउँदैछ, हामीले गर्ने भाषण वा हामीले गर्ने काम हामीले फेरि पनि नेतृत्व गऱ्यौँ भने त यस्तै हुने रहेछ नि भन्ने प्रश्नहरू त छन् नि। त्यसो भएको हुँदाखेरि हामीले के कुरालाई केन्द्रमा राख्नु पर्यो भने यी यी बहसहरूमा हामीले जिम्मेवारी दिएका प्रतिनिधिहरूले क कसले कहाँ कहाँ बोल्नुभयो होइन, कसरी काम गर्नुभयो होइन, प्रयत्न त हुन्छ नि त, सफल असफल एउटा कुरा हो, तर प्रयत्न भएको भएन, बहसमा हाम्रा मुद्दाहरू गए कि गएनन् भन्ने हिसाबले पनि जनताले हेर्न जरुरी छ।
अब अलिकति युवा राजनीतिज्ञको हिसाबले तपाईँले अहिले चाहिँ लामो समयदेखि यही राजनीतिलाई नै एउटा सेवाको भावले अगाडि बढिरहेको हिसाबले पनि पार्टी तपाईँले तपाईँको पार्टी अहिले लगभग तीन टुक्राको भयो, नेकपा थियो त्यहाँबाट छुटिएर माओवादी अलग भयो, फेरि एमालेबाट छुटिएर समाजवादी एस भयो, अब अहिले एमाले पनि छ, यो टुक्रा 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 भएको अवस्थामा अबको निर्वाचनलाई तपाईँहरूले आफ्नो पार्टीलाई अहिले तपाईँले चाहिँ आस्था राखेको नेकपा एमालेलाई मजबुत बनाउन यो चाहिँ नेकपा फुटेको छ, नेकपा एमाले फुटेको छैन, नेकपा एमालेका एजेन्डाहरू अझ परिष्कृत हुँदै आएका छन् भनेर चाहिँ अब तपाईँहरू कसरी योजना बनाएर अगाडि जानुहुन्छ, सङ्गठनलाई कसरी मजबुत बनाउनतर्फ लाग्नुहुन्छ, झापाको अवस्था के छ सट्ट हेर्दाखेरि युवाहरूको बुझाइ, अहिले त धेरै युवाहरूले होइन राजनीतिप्रति नै वितृष्णा जस्तो यो खेल रहेछ, खिचडी रहेछ, यसमा लाग्यो भने जिन्दगी बर्बाद हुने रहेछ भन्ने पनि एक किसिमको बुझाइ छ, अब यी तमाम युवाहरूलाई चाहिँ तपाईँहरूले कसरी समेटेर लानुहुन्छ तपाईँ आफै एकजना युवा भएको हिसाबले?
मूलत चाहिँ कम्युनिस्ट पार्टीहरू भित्र वैचारिक सङ्घर्षहरू हुन्छन् होइन,
त्यो त पार्टीभित्रै हुनु पर्ने हुन्छ,
वैचारिक राजनैतिक चाहिँ अन्तर सङ्घर्षहरू हुन्छन् र नेकपा विभाजनको सन्दर्भमा जाँदाखेरि हामी चाहिँ विभाजन गर्ने तहमा थिएन, त्यहाँ एउटा राजनीतिक वैचारिक बहस अगाडि बढेको थियो होइन, त्यो एउटा जीवन्त पार्टीभित्र हुने बहस नै थियो, अन्तर सङ्घर्ष नै थियो, तर जब अदालतबाट फैसला भएपछि नेकपा एमाले र नेकपा माओवादीहरू आफ्नो पार्टी संरचनाका हिसाबले चल्नुपर्छ भन्ने ठाउँमा आइपुगेपछि हामीले चाहिँ जेसुकै भए पनि सर्वोच्च अदालतले गरेको फैसला चाहिँ भोलि इतिहासले ठिक बेठिक भनेर समीक्षा गर्दा, तर एउटा जिम्मेवार पार्टी हुनुको नाताले हामीले चाहिँ यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने ढङ्गले नेकपा एमाले पार्टीको रूपमा चाहिँ अगाडि बढ्यो र अगाडि बढिसकेपछि पनि अघि तपाईँले सोधेको विषय राखेको चासोको विषय के हो भने त्यहाँ पनि समस्या आयो भन्ने कुरा महत्त्वपूर्ण कुरा हो होइन, र एमाले भइसक्दा समस्या आउने कुरालाई नेतृत्वले राजनीतिक वैचारिक हिसाबले नै त्यसको चाहिँ समाधान खोज्नु पर्थ्यो, नेतृत्वमा रहेका शीर्ष नेताहरूले खास गरी चाहिँ माधव नेपालले जुन किसिमको चाहिँ अब विधि पद्धतिका कुरा निकालेर विधिभन्दा बाहिरबाट उहाँले व्यवस्थापनको विषय उठाइसकेपछि फेरि नेकपा एमाले भित्रको समस्या चर्केर गएको देखियो। तर मूलत चाहिँ कम्युनिस्ट पार्टी को सन्दर्भमा यी टुटफुटका समीक्षाहरू गरिरहँदाखेरि कम्युनिस्ट पार्टी खास गरी नेकपा एमाले मुलुकको नेतृत्व गरिसकेपछि सरकारको नेतृत्व गरिसकेपछि एमालेको नेतृत्वबाट मुलुकलाई जुन उद्देश्यका साथ अगाडि विकास र समृद्धिका बाटोमा हिँडाउने काम भयो नेतृत्वबाट र जनतालाई एउटा विकासप्रतिको आशा जगाउने काम भयो त्यो चाहिँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको देखिसकेपछि पार्टीभित्रका आन्तरिक स्वार्थहरूलाई बढुवा दिँदै होइन विभिन्न चलखेलबाट चाहिँ यो पार्टीलाई कमजोर बनाउने पार्टीभित्र अनावश्यक बखेडा झिक्ने कुरालाई चाहिँ मद्दत गरेको देखिन्छ। त्यसो भएको हुँदाखेरि अहिले चाहिँ नेकपा एमालेबाट केही मान्छेहरू बाहिरिएर जाँदाखेरि यसले पार्टीलाई मलाई लाग्छ क्षति पुग्दैन। किन पुग्दैन भने हिजो पार्टीभित्र बसेर अन्तर सङ्घर्ष गरेको देशव्यापी जुन किसिमको समानान्तर कमिटी निर्माण भएको थियो त्यही हिसाबले विभाजन हुँदाखेरि त्यो समस्याको विषय हुन्थ्यो। तर कमरेड माधव नेपालले नेतृत्व गरेको पार्टी किन गरेको रहेछ भन्ने चिज चाहिँ उहाँले आजसम्म सार्वजनिक गरेका मन्तव्यबाट वक्तव्यबाट सार्वजनिक भइसकेको छ र उहाँसँगै रहनुभएको पार्टीको पदाधिकारी तहका नेताहरू थाई कमिटीका नेताहरू उहाँको चाहिँ ठिक नियत छैन भन्ने बुझाइबाट उहाँहरू अहिले नेकपा एमाले पार्टी बनाउनै लाग्नु भएको छ। कमरेड भीम रावल, कमरेड घनश्याम भूषाल, योगेश भट्टराई लगायतको ठुलो पङ्क्ति होइन आज माधव नेपाल नै के भन्दै हुनुहुन्छ भने हिजो मलाई चाहिँ अब अगाडि घचेटेर आज पछाडि चाहिँ पार्टी विभाजन गर्दा त मसँग कोही पनि रहेन रहेछ भनेर भन्दै हुनुहुन्छ। यसको मतलब उहाँसँग कोही नभइसकेपछि एमालेलाई क्षति पुग्दैन। हामीले तल अलमलमा परेका साथीहरूलाई एकदम हार्दिकतापूर्वक सप्रेम आह्वान गरेका छौँ कि अलमलमा नपर्ने नेकपा एमाले सूर्य चिन्ह र एउटा चाहिँ गतिशील कम्युनिस्ट पार्टी निर्माण गर्ने र जनताका बिचमा जाने भन्ने कुरा राखेको छौँ।
यस झापाको पनि भनिदिनुहोस् न, झापामा कतिको प्रभाव पर्ला, युवाहरूको बुझाइ के छ, तपाईँहरूको त मिटिङ बैठकहरू पनि भयो होला नि यस बिचमा होइन, छलफलहरू पनि भयो होला, अब तपाईँहरूले गर्ने भूमिका के रहन्छ झापामा?
हो, हामी नियमित छलफलमा छौँ। मूलत हिजोको नेकपा एमालेको नेतृत्वमा रहनुभएको कमरेड केन्द्रीय सदस्य कमरेडहरू चाहिँ अर्को पार्टी समाजवादी भन्ने पार्टीमा जानुभएको छैन, एमालेमै हुनुहुन्छ, एमालेकै जिम्मेवारीमा हुनुहुन्छ र तल चाहिँ कतिपय युवा साथीहरूलाई पार्टीका जिम्मेवार साथीहरूलाई भ्रमित बनाउने र पार्टी एमाले पार्टीप्रति चाहिँ नकारात्मक धारणा बनाउने गरी जसरी चाहिँ केही नेताहरूले अगुवाई गरेका थिए त्यसका सन्दर्भमा हामीले हाम्रो तहबाट सबै साथीहरूसँग हिजो एमालेमा रहनुभएको साथीहरूसँग हार्दिकतापूर्वक छलफल बहसलाई अगाडि बढाएको छौँ र हिजोको तिता कुराहरूलाई बिर्सेर हिजोको चाहिँ नकारात्मक कुराहरूलाई बिर्सेर अब एउटा नयाँ सिराबाट एमालेलाई एकताबद्ध र एमालेलाई जनताको पार्टी बनाउने कुरामा लाग्नुपर्छ भनेर हामीले बहस अगाडि बढाएका छौँ र म अहिले तपाईँको रेडियो मार्फत पनि यो कुराको लागि चाहिँ आह्वान गर्न चाहन्छु।
अनि नि सर, यो एउटा बुझ्दा बुझि नसक्नुको कुरा, विशेष गरेर माधव नेपाल त चोटेर जानुभयो, विचार मिल्दै मिलेन, घरभित्रै झगडा गर्नु पर्थ्यो, उहाँले त्यहाँ पनि अट्न सक्नु भएन, बाहिर निस्किनु भयो। तर सम्पूर्ण राजनीतिक दलहरू जो अहिले संसदमा प्रतिनिधित्व गर्ने दलहरू हुनुहुन्छ उहाँहरू सबै एकतिर, अनि केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले एकतिर हुनु, एउटा पार्टी अलग्गिनुलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँहरूले? यो किन यसरी अलग्गाइएको होला?
होइन, स्वाभाविक रूपमा चाहिँ सबै स्वार्थीहरू एकापट्टि लागिसकेपछि
स्वार्थी नै कसरी भन्नु,
स्वार्थी कसरी भन्ने कुरामा त हामी अगाडि यो चाहिँ सरकार निर्माण भएपछि यो सरकारले गरेका काम र यो सरकारका विरुद्ध बदला लिनका निम्ति भएका देशी विदेशीहरूको चलखेल र पार्टी सङ्गठनलाई कमजोर बनाउने गरी आएका अभिव्यक्तिहरूबाट अहिले स्वार्थीहरूको गठजोड हो, गठबन्धन हो भन्ने कुरामा कुनै चाहिँ द्विमत छैन, द्विमत हुँदैन। नेपाली जनताले पनि यो कुरा स्पष्टसँग बुझ्ने गरी म राख्न चाहन्छु। त्यो कुरा के हो भने सत्ताको निम्ति हामीले हिजो पनि के भन्यो, सत्ता र स्वार्थलाई केन्द्रमा बनाएर सरकार चाहिँ चल्नु हुँदैन, जनताको हित लाइभ प्रधान बनाउनु पर्छ भन्ने हिसाबले अगाडि बढिरहँदाखेरि तपाईँको चाहिँ पार्टीभित्र जसरी समस्याहरू सिर्जना भयो र पार्टीभित्र भएको समस्यालाई जसरी बाहिरबाट साथ सहयोग समर्थन हुँदै आयो त्यो कुराले के देखिन्छ भने सरकार नामको मात्रै सरकार केपी ओलीले चलाउनु भएको थिएन नामको कि कामको भन्ने कुरा त आज देउबाले नेतृत्व गरेको सरकारसँग तुलना गरे पनि हामी बुझ्न सक्छौँ नि त
सरकारले पूर्णता
पाएको छैन तर श्रद्धेय पार्टी अध्यक्ष सम्माननीय चाहिँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दाखेरिको चाहे सरकार निर्माणको कुरा हेरौँ चाहे सरकारले अगाडि सारेका कार्यक्रम हेरौँ आजको सरकारको पूर्णताको मात्रै विषय होइन पूर्णता नपाइरहँदाखेरि आज कोभिडको महामारीमा मुलुक छ आज चाहिँ तपाईँको तुइनबाट चाहिँ महाकाली नदी तर्दै गर्दाखेरि मर्नुपर्ने परिस्थिति छ त्यसका विरुद्धमा कुनै प्रश्न उठाउन नसक्ने सरकार छ होइन योभन्दा अहिले शैक्षिक क्षेत्रकै कुरा गरौँ तहस नहस भएको स्थिति छ यो सबै कुरामा चाहिँ राज्य भएको अनुभूति दिन नसक्नु सरकारले पूर्णता नपाउनु मित्र राष्ट्रसँग आफ्नो नागरिकको मृत्युको विषयमा प्रश्न उठाउन नसक्नु अनि यो नियतको सरकार हामीहरूले बिहोर्नका निम्ति हिजोको बलियो चाहिँ सरकार एउटा गतिशील पार्टी एउटा सृजनात्मक र मुलुकलाई एउटा समृद्ध बनाउन सक्ने भिजन भएको पार्टीको सरकार आज मैले जोडेको विषय तपाईँले भनेकै विषयको अन्तिम कुरा के हो भने यस अर्थमा चाहिँ नेकपा एमाले एकापट्टि अरू एकापट्टि किन भए भन्ने कुरा यति हेरेपछि
जस्तै अब यो पार्टीभित्र बडो अनुशासनका कुराहरू हुन्थे होइन त्यसमा पनि कम्युनिस्ट पार्टीभित्र बहुत अनुशासित हुन्थ्यो भन्ने कुराहरू हुन्छन् होइन पार्टीको लागि बरु ज्यान दिने पार्टीका निर्देशनहरू पालना गर्ने कुराहरू उठ्थे पहिले कम्युनिस्टमा यो कम्युनिस्ट पार्टीमा चाहिँ अनुशासन चाहिँ स्खलित हुँदै गएको अनुशासन चाहिँ छिया हुँदै गएको अवस्था हो अब पार्टीले दिएको निर्देशन जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ भन्ने कसैलाई छैन अब स्वतन्त्रता छ
होइन स्वतन्त्रता छैन तर स्वतन्त्रता
एउटा बाँधे डोरी त
छैन अनुशासनहीन हुनु हुँदैन भन्ने अहिले पनि कम्युनिस्ट पार्टीको मूल्य मान्यता त्यही हो तर त्यो मूल्य मान्यता नमान्नेहरूको बाहुल्यता भएपछि कम्युनिस्ट पार्टी यस्तो भएको हो होइन तर तपाईँलाई अब म विश्वासका साथ भनौँ कि अब कम्युनिस्ट पार्टी अब अनुशासित पार्टी आफ्नो उद्देश्य अनुरूप चल्ने पार्टी र विकास र समृद्धि जुन पार्टीको परिकल्पना हो त्यो पुरा गर्ने पार्टीको रूपमा अब पार्टी बन्छ यो बिचमा हामीले यस्तै केही अराजकताका विषयहरू अनुशासनहीनताका विषयहरू एउटा विधिबाट नेतृत्व निर्माण गरिसकेपछि भोलि त्यही निर्माण गरेको नेतृत्वलाई अस्वीकार गर्ने विषयहरू आफू पनि चुनाव हारे पनि अध्यक्ष नै हुनु पर्यो भन्ने विषयहरू आफू नेतृत्वमा चाहिँ अस्वीकार जनताले गरिसकेपछि पनि म नेता नै हुनु पर्यो भन्ने विषयहरूले कम्युनिस्ट पार्टी गाँजेर यो समस्या भएको हो म के कुरा राख्न चाहन्छु भने अहिले हामी अहिलेको नेकपा एमाले अब समस्या रहित नेकपा एमाले हुन्छ
अब अलिकति यो अघि हामीले स्थानीय पालिकाको कुरा गर्दा गर्दै एउटा कुरा चाहिँ मलाई सोधौँ पनि लाग्यो धेरै जनताहरू जुन एउटा मुख्य चुनावी एजेन्डा पनि तपाईँहरूले बनाएको थियो होइन भूमिहीन दलित भूमिहीन सुकुमवासीहरू अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित गर्ने यो जुन आयोगले एउटा काम पनि अगाडि बढाइसकेको अवस्था अब अहिलेको सरकारले आयोगै विघटन गरिदियो अब यो अवस्थामा यी चलित परेका जनताहरूको आवाज चाहिँ त्यसमा चाहिँ एउटा मैले हामीले त सोचेका थियौँ ठुलो विद्रोही होला आन्दोलन होला सधैँ पीडित हुनुपर्ने तर सामसुम्म भयो तपाईँहरूले उहाँहरूको आवाज बोलिदिनु भएन किन
यसलाई प्राविधिक हिसाबले सर्वोच्च अदालतको चाहिँ स्टे अर्डर लगायतका विषयले पनि आन्दोलनलाई अलिकति सरकारले गरेको गतिलाई
हाम्रो आवाज बोलिदिन्छन् भनेर तपाईँहरूलाई पठाएको हो नि त
सरकारले वर्तमान सरकारले जुन निर्णय गर्यो देउबा सरकारले आयोग विघटन गर्ने त्यसका सन्दर्भमा अदालतले स्टे अर्डर जारी गरेपछि पनि भूमिहीन सुकुम्बासीहरूको आन्दोलनलाई अगाडि बढाउने कुरामा केही अनियोलता सिर्जना भयो होइन नत्र हिजो चाहिँ केपी ओली नेतृत्वको सरकारले निर्माण गरेको चाहिँ आयोगबाट भूमिहीन सुकुम्बासीहरूको एउटा पुस्तौँदेखिको सपना पुरा हुने चाहिँ सम्भावना थियो हामी त्यो कामका हिसाबले पनि परिणामका हिसाबले पनि हामी त्यो नजिक पुगेका थियौँ तर परिस्थिति चाहिँ के हो भने मैले अघिको विषयलाई पनि म जोड्न चाहन्छु किन चाहिँ यो चिज बनिरहेको छ भन्दाखेरि भूमिहीन सुकुम्बासीहरूले धनी पूर्जा पाउने परिस्थिति बन्दाखेरि राष्ट्र एउटा चाहिँ विदेशीहरूको बिचमा अन्य राष्ट्रहरूको बिचमा नेपाल एउटा चाहिँ स्वाभिमान भएको मुलुक बन्ने एउटा समृद्ध राष्ट्र बन्ने र एउटा चाहिँ राष्ट्रिय स्वाभिमान कायम गर्ने परिस्थितिमा पुगेको बेला सरकार ढाल्नु, भूमिहीन सुकुम्बासीलाई चाहिँ जमिन दिने तयारी भएको बेला आयोग विघटन गर्नु, यी तमाम तथ्यहरूले के देखाउँछ भने कम्युनिस्ट पार्टीको नेतृत्वले श्रमजीवी भूमिहीन गरिब विपन्नको निम्ति मात्र होइन राष्ट्रिय एउटा शक्ति निर्माण गर्ने, राष्ट्रलाई एउटा चाहिँ एउटा स्वतन्त्र मुलुकको रूपमा स्थापित गर्ने,
मैले भने कुनै एउटा दलले जस लिने नाममा जनतालाई दुःख दिन त पक्कै पनि हुँदैन सर। नेकपा एमालेको नेतृत्वको सरकारले अथवा केपी ओली नेतृत्वको सरकारले यो व्यवस्था चाहिँ अहिले चाहिँ धनी पूर्जा वितरण गर्ने अवस्थामा पुग्दाखेरि ऊ भन्नु विघटन गर्नु भनेको त भोलि भोलि काङ्ग्रेसकै पनि त त्यहाँ त एमालेकै मात्रै त जनता थिएनन्, त्यहाँ नेपाली काङ्ग्रेसका पनि सम्पूर्ण जनताहरू थिए, त्यो कुनै पार्टीमा दलमा नभएका जनताहरू पनि थिए, उहाँहरूलाई चाहिँ अन्याय भएको छ, त्यसको आवाज तपाईँहरूले बोल्नु चाहिँ भयो कि भएन, किन बोल्नु भएन भन्ने मात्रै मेरो
म यति भन्छु। हामीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई चाहिँ ज्ञापन पत्र दिने काम भयो, नारा जुलुसका कार्यक्रमहरू पनि सम्पन्न भए, कानुनी हिसाबले पनि प्रतिवाद भयो, र यो विषय चाहिँ के हो भने
हामी कन्टिन्यू पाउने अवस्था रहन्छ रहँदैन सर, त्यो अझै
गर्नुपर्छ भन्ने हाम्रो माग हो र हामी त्यो
समय कम भएकोले सर म अन्तिममा भन्न चाहन्छु, यो कोभिडको महामारीको बेलामा होइन तपाईँहरूले अहिले चाहिँ धेरै कामहरू अगाडि बढाउनु पर्ने अवस्था पनि छ, कस्तो व्यवस्था गर्नुभएको छ, के भन्नुहुन्छ आफ्नो मेचीनगरवासीलाई?
मूलत कोभिड सँगसँगै हामीले बाँच्ने कला सिकिसकेका छौँ होइन, हिजो जस्तो कोभिड भनेर हामी सबै दैनिकीलाई ठप्प बनाउन सक्दैनौँ र आज चाहिँ बोर्डर खुल्नेदेखि लगायत विभिन्न विषयमा व्यवसायी साथीहरूले पनि माग राखिरहनु भएको छ, त्यसो हुँदा हामी हाम्रो नगरवासीको जीवनलाई सहज बनाउनको निम्ति स्थानीय सरकारको तर्फबाट माथिल्ला चाहिँ तहका सरकारहरूलाई गर्नुपर्ने आग्रह पनि गर्छौँ र स्थानीय सरकारको तर्फबाट विकास निर्माण तमाम कामहरूलाई सहजीकरण गर्छौँ। अहिले विभिन्न चरणका विभिन्न चाहिँ ब्रान्डका खोपहरू आइरहेका छन्, त्यसलाई नगरवासीको बिचमा सुसूचित गराउने र व्यवस्थितसँग खोप लाउने कामलाई पनि अगाडि बढाउने काम गर्छौँ। म यो सबै काममा नगरवासीको साथ सहयोगको पनि अपेक्षा गर्दछु।
उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्य टिकाराम मगराती, हाम्रा सहकर्मी पुष्प बरालसँग कुराकानी गर्नुहुँदै। यिनै कुराकानीका साथमा हामी मेचीनगर खबरको अन्त्यमा छौँ। अर्को हप्ता हामी अन्य विषयवस्तु लिएर फरक प्रसङ्गमा उपस्थित हुने नै छौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।